अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकामा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
प्रदेश 5 स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा सम्बन्धी एन स्वीकृत गर्नाले प्रदेशमा पनि मन्त्री र सांसदको पारिश्रमिक निर्धारण।
नागरिकता नहुँदा बाँकेमा मधेसी महिला समस्यामा नेपालगञ्जको राजा जमुना 4 लेन सडक भत्किँदै।
प्रदेश 5 उद्योग मन्त्रालयद्वारा सम्भावनाको अध्ययन सुरु, पुँजी निर्माण निर्धारण व्यवसायको अधिकार रहेको नेपालगञ्ज उद्योग वाणिज्य संघको धारणा।
र नेपालगञ्ज सहरमा उद्योगको धुवाले स्वास्थ्यमा प्रतिकूल असर र बाँके जिल्ला स्तरीय डाँफे कप फुटबलको तयारी सुरु।
Hyundai Traffic Safety।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा चालकलाई त असर गर्छ नै, साथमा त्यसले निम्त्याउने एक तिहाई दुर्घटनामा यात्रु, पैदल यात्री र अन्य सवारी साधनलाई पनि असर गर्दछ। सवारी साधन चलाउँदा मादक पदार्थको सेवन नगरौँ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
पश्चिम डायरीको सुरुमा प्रदेश 5 स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धी ऐन स्वीकृत भएको छ भने कर्णाली प्रदेशमा पनि मन्त्री र सांसदको पारिश्रमिक निर्धारण गरिएको सन्दर्भ रहेको छ। हिजो बसेको प्रदेश नम्बर 5 मन्त्री परिषदको तेस्रो बैठकले प्रदेशको आर्थिक कार्यविधि र स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धी ऐन स्वीकृत गरेको छ। ती ऐन छलफलका लागि आगामी संसद बैठकमा लैजाने निर्णय भएको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार मुख्य न्यायाधिवक्ताको शपथ ढाँचा तयार गर्ने र प्रदेशका सबै प्रवेश द्वारमा प्रदेशको पहिचान झल्किने गरी स्थानीय सरकारको समन्वयमा होर्डिङ बोर्ड राख्ने निर्णय गरेको छ। मन्त्री परिषदको फागुन 10 बैठकले दाङका वरिष्ठ अधिवक्ता ठाकुर डिसीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने निर्णय गरेको थियो। स्रोतका अनुसार हिजोको बैठकमा स्वीकृत गरिएको स्थानीय तहका पदाधिकारीको सुविधामा जिल्ला समन्वय समिति प्रमुखका लागि मासिक 41,000, उपप्रमुखका लागि 40,000, उपमहानगरपालिका प्रमुखका लागि 40,000, उपप्रमुखका लागि 35,000, नगरपालिका प्रमुखका लागि 35,000 र उपप्रमुखका लागि 30,000, उपमहानगरपालिका र नगरपालिका वडा अध्यक्षका लागि 25,000, गाउँपालिका अध्यक्षको 30,000 र उपाध्यक्षका लागि 25,000 तथा वडा अध्यक्षका लागि 20,000 रुपैयाँ सुविधा तोकिएको छ। कान्तिपुरमा खबर छापिएको छ।
कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारले पठाएको मापदण्डभित्र रहेर मन्त्री, पदाधिकारी र सदस्यको पारिश्रमिक निर्धारण तयारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश मन्त्री परिषदका पदाधिकारी तथा सदस्यहरूले पाउने पारिश्रमिक र अन्य सेवा सुविधा सहितको प्रस्ताव तयार पारेर मन्त्री परिषदमा पेश गर्ने तयारी गरेको छ। कानून नबन्दासम्मका लागि सङ्घीय सरकारले पठाएको मापदण्डभित्र रहेर प्रदेश मन्त्री परिषद र प्रदेशसभा पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा सहितको प्रस्ताव तयार गरेका छौँ। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भन्नुभयो, अब बस्ने मन्त्री परिषद बैठकमा छलफल गरेर पारित गर्छौँ। प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीको पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन कानून निर्माण थालेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय तहका पदाधिकारीको पारिश्रमिक र अन्य सेवा सुविधा सहितको कानून ऐन बनाउनका लागि सचिव ढुण्डीराज निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले पहिलो चरणमा तयार पारेको प्रारम्भिक ऐनमा जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख, नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै सेवा सुविधा उपलब्ध गराउने उल्लेख छ। नागरिक पश्चिमेलीमा खबर छ।
केन्द्र सरकारबाट प्रदेश पाँचका विभिन्न मन्त्रालयमा खटाइएका कर्मचारी नआउँदा दैनिक कार्य सञ्चालनदेखि कार्यक्रम तयारीसम्म असर परेको छ। उपसचिव स्तरका अधिकांश कर्मचारी नआएपछि बजेट लगायत कामको तयारी प्रभावित भएको छ। नयाँ पत्रिकामा खबर छ, यता स्थानीय सरकारले विनियोजन गरेको बजेटको जानकारी नपाउँदा जिल्ला समन्वय समिति दैलेख कामविहीन बनेको छ। जिल्लाका 11 स्थानीय तहलाई समन्वय समितिले बजेटको जानकारी दिन पत्राचार गरे पनि अधिकांशले कुनै जानकारी दिएका छैनन्। सोही कारण समन्वय समितिले जिल्लामा भइरहेको विकासका गतिविधिको अनुगमन, मूल्याङ्कन र पृष्ठपोषण गर्न सकेको छैन। विष्णु शर्माले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
प्रदेश पाँचको उद्योग मन्त्रालयले यस क्षेत्रका सम्भावना अध्ययन सुरु गरेको छ। प्रदेश सचिव सूर्यकान्त सिग्देलको नेतृत्वमा एउटा टोलीले प्रदेश पाँच अन्तर्गतका मन्त्रालयसँग सम्बन्धित कार्यक्षेत्रका सम्भावनाहरूको अध्ययन सुरु गरेको हो। उद्योगसँगै रहेको वन, पर्यटन, वातावरण मन्त्रालयले विभिन्न जिल्लाहरूको तत्तत् कार्यक्षेत्रका सम्भावना, समस्या र अपेक्षाहरूको सरोकारवालाहरूसँग सोधखोज गरेको छ। मन्त्रीज्यू आउनासाथ कार्यक्षेत्रका सबै समस्या र सम्भावना राखेर योजना बनाउने मन्त्रालयको सोच हो, उपसचिव शरदबाबु पङ्गेनीले दैनिक नेपालगञ्जसँग भन्नुभयो। त्यसका लागि यो एक प्रकारको अनौपचारिक अध्ययन हो। प्रदेश पाँचमा मुख्यमन्त्री शङ्कर पोखरेलले समृद्धिलाई आफ्नो मुख्य प्राथमिकतामा घोषणा गरिरहँदा मन्त्रीमण्डलले पूर्णता पाउनु अघि नै मन्त्रालयले सक्रियता देखाएको सम्बद्ध अधिकारीहरूको भनाइ छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले प्रदेश सरकारसँग विभिन्न अपेक्षाहरू राखेको छ। हिजो सङ्घमा प्रदेश पाँचका वन, पर्यटन, उद्योग, वातावरण मन्त्रालयका सचिव सूर्यकान्त सिग्देलसँगको भेटमा सङ्घ अध्यक्ष नन्दलाल वैश्यले उद्योग वाणिज्य क्षेत्रका समस्याहरू सुनाउँदै समाधानका लागि पहल गर्न माग गर्नुभएको छ। अध्यक्ष वैश्यले उद्योगी व्यवसायहरूको तर्फबाट सचिव सिग्देलसँग व्यवसायको पुँजी वाणिज्य कार्यालयले तोक्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। देवेन्द्र पौडेलले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
एसियाली विकास बैङ्कको परामर्शमा बनाइएको नेपालगञ्जको राजा जमुनाहा सडक खण्ड निर्माणको छोटो समयमै भत्किने क्रम बढेको छ। उक्त खण्डको राजादेखि जमुनाहासम्म अधिकांश ठाउँमा कालोपत्रे उप्किएर खाल्डै खाल्टोमा परिणत भएको छ। सडकमा परेका खाल्डलमा परेर दिनहुँ जसो साना ठुला दुर्घटना निम्तिरहेका छन्। चार लेन सडकको अवस्था खस्किँदै जाँदा नेपालगञ्जवासी चिन्तित बनेका छन्। नेपालगञ्जवासीले गर्व गर्ने एकमात्र चार लेन सडक दिनदिनै खस्किँदै गएको छ। सडक के कस्तो अवस्था छ, मरम्मत गर्ने जिम्मेवारी कसको हो, विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले भन्नुभयो। सडक बिग्रिँदै जाँदा हामीलाई चिन्ताले पिरोलेको छ। सडकको अवस्थाबारे यथार्थ कुरा सर्वसाधारणलाई सम्बन्धित निकायले जानकारी दिनुपर्ने उहाँको माग छ। नेपालगञ्ज उपमहानगरपालिकाले छोएको राजा जमुनाहा खण्ड दिनहुँ कुरूप बन्दै जाँदा मरम्मत सम्भार गर्नुको साटो सडक डिभिजन कार्यालय र ठेकेदारले आआफ्नै अडान राखेका छन्। सडकको गुणस्तर सुधार नगरेको र तोकिएको समयमा निर्माण सम्पन्न नगरेको भन्दै सडक डिभिजनले ठेकेदारको 14 करोड बराबरको बिल भुक्तानी रोकिदिएको बताइएको छ। सडक विभागले मरम्मत सुधार गर्ने अवधि बाँकी रहेको बताइरहँदा ठेकेदारले सो अवधि सकिएको जिकिर गर्दै आएको छ। अर्जुन ओलीले नागरिकमा खबर लेख्नु भएको छ।
औद्योगिक क्षेत्रका दर्जन बढी उद्योगबाट निस्कने धुवाँको मुस्लो मानव बस्तीमा फैलिने गरेको छ। औद्योगिक क्षेत्रबाट मुस्किलले 100 मिटर दूरीमा रहेको शिक्षण अस्पताल त्यसबाट प्रत्यक्ष प्रभावित छ। उपचारका लागि अस्पताल आउने बिरामीको स्वास्थ्यमा प्रतिकूल प्रभाव परिरहेको छ। नेपालगञ्ज उपमहानगरले नियन्त्रणका लागि निर्देशन दिए पनि त्यसको कार्यान्वयन भएको छैन। सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल प्रभाव नपर्ने गरी उद्योगको स्तर उन्नति नगरिए अन्यन्त्र सरिने चेतावनी दिए पनि अटेरी भइरहेको छ। उद्योग व्यवसायीले बस्ती बस्नुभन्दा पहिले औद्योगिक क्षेत्र स्थापना भएको दावी गर्दै आइरहेका छन्। उद्योगलाई त्यहाँ सार्ने विकल्प छ। अहिले नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र मात्रै 36 उद्योग स्थापना भएका छन्। श्याम केमिकल्स, स्टर मेडिकल, महाशक्ति मेटल र रोशन मेटल लगायतका ठूला उद्योग पनि रहेका छन्। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बाँकी जानकी गाउँपालिका 6 पिप्रावाकी 45 वर्षीय हसरत जहाँ दर्जीले विवाह गरेको 25 वर्ष भयो। उहाँका 19 र 16 वर्षीय 2 छोरी र 14 तथा 11 वर्षका 2 छोरा छन्। 19 वर्षीय छोरीको विवाह भएर दर्जी हजुरआमा भइसक्नु भएको छ, तर उहाँको नागरिकता प्रमाणपत्र बनेको छैन। उहाँका पति वाहिद अली दर्जीले हरेक निर्वाचनमा भोट हाल्नुहुन्छ तर नागरिकता नभएकाले हसर जहाँ चाहेर पनि मतदान गर्न पाउनु भएको छैन। उहाँले नागरिकता नभएकै कारण बैङ्कमा खाता खोल्न पाउनु भएको छैन, सरकारी र महिला समूहमा बचत तथा ऋणको कारोबार गर्न पनि पाउनु भएको छैन। विभिन्न निर्वाचनका बेला मत माग्न र मतदान गर्ने तरिका सिकाउन आउनेहरूले समेत उहाँको नागरिकताका लागि पहल गरिदिएका छैनन्। छोरा छोरी जवान भएर विवाह गर्न थालिसके तर अझै आफ्नो नागरिकता नभएको हसरत जहाँ बताउनुहुन्छ, नागरिकता बनाउने मन छ उहाँले भन्नुभयो तर पतिले विवाह दर्ता नगरिदिँदा नागरिकता बनेको छैन। चुनावमा भोट हाल्न रहर गरे पनि नागरिकता नभएकाले मतदान केन्द्रमा जान नपाएको उहाँ बताउनुहुन्छ। नागरिकता नरहेकाले बैङ्क खाता, सहकारी समूहमा बचत तथा ऋणको कारोबार गर्न र भोट हाल्न नपाउने तथा अंशभन्डामा सहभागी हुन नसक्ने समस्याबाट विवाहित महिला पिरुलिएका छन्। मधेसी समुदायमा नागरिकता नहुँदा मधेसका महिला समस्यामा टेकेन्द्र बस्यालले नागरिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा स्थानीय तहमा कर्मचारी समायोजन,
हाम्रो जिल्लामा पनि 6 नगरपालिका र 2 गाउँपालिकामा हामीले थोरै थोरै सङ्ख्यामा जनशक्ति पठाएका छौँ तर जनशक्ति पर्याप्त हुन सकेका छैन, पुग्ने मात्रामा जनशक्ति पठाउन सकेका छैन।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै 4 वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363389।
सुबिसु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुबिसु इन्टरनेट, अमेजिङ अल द वे। सुबिसु इन्टरनेट छायो है
नेपाल भर। यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बर्दियाका स्थानीय तहमा अहिले कर्मचारी समायोजन पर्याप्त मात्रामा नहुँदा दैनिक प्रशासनिक काम र विकास निर्माणका योजनाहरू सञ्चालन गर्न जनप्रतिनिधिलाई कठिनाई भोग्नु परेको छ। कर्मचारी पर्याप्त नहुँदा सेवा प्रवाहमा समेत असर पुगेको छ। कर्मचारी समायोजन नभएको समस्या एकातिर छ भने यसले स्थानीय तहको कार्य सम्पादनमा समेत प्रभाव पारेको छ। कर्मचारी समायोजन कहिलेसम्म हुन्छ, यसै विषयमा कुरा गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई।
हाम्रो देश एकात्मक शासन व्यवस्थाबाट सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेपछि यसै वर्ष हामीले स्थानीय तहको चुनाव गऱ्यौँ, प्रदेश तहको चुनाव भयो र केन्द्रको प्रतिनिधि सभा र राष्ट्रिय सभाको चुनाव भएको छ। 3 सरकारहरू गठन भएका छन्। हामीले एकात्मक तरिकाले सेवा प्रवाह लगायतका कामहरू गरिरहेको सन्दर्भमा अहिले संविधानले नै स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकार गरी अधिकार क्षेत्रको बाँडफाँड गरेको र त्यहाँ सेवा प्रवाह, विकास निर्माण र सुशासन सम्बन्धी कामहरू त्यहाँबाट सम्पादन हुने सन्दर्भमा अहिले तिनै तहका सरकारमा संरचना तयार गर्ने, जनशक्ति व्यवस्थापन गर्ने, आवश्यक कानुनी पूर्वाधारहरू तयार गर्ने लगायतका कामहरू अगाडि बढिरहेका छन्।
यो सेवाको गुणस्तरीयताका लागि सबै स्थानीय तहहरूमा कम्तीमा कतिजना कर्मचारीहरूको आवश्यकता यहाँले चाहिँ ठान्नुहुन्छ?
हो, यसका लागि देशभरि 753 स्थानीय तह छन् र हाम्रो बर्दिया जिल्लामा 8 स्थानीय तह, 6 नगरपालिका र 2 गाउँपालिका छन्। नेपाल सरकारले यी सबै स्थानीय तहका लागि यो जनशक्तिको आवश्यकता प्रक्षेपणका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण भनेर भन्छ, ONM सर्वे भन्छ त्यसलाई, त्यो कामहरू गरेको छ र त्यो नगरपालिकाको साइज अनुसार गाउँपालिकालाई कति, नगरपालिकालाई कति भनेर त्यो जनशक्तिको प्रक्षेपण भएको छ। मैले यहाँलाई अहिले तथ्याङ्कमै यति भनेर बताउन सक्दिनँ, तर त्यो आवश्यकताको प्रक्षेपण एकातिर भइसकेको अवस्था छ भने अर्कोतिर संविधानले नै अहिले चाहिँ यो केन्द्रीय तहमा रहेका कर्मचारीहरू जो हिजो चाहिँ सङ्घीय सरकार अन्तर्गत रहेका कर्मचारीहरू थिए तिनीहरूको व्यवस्थापन गर्ने प्रयोजनका लागि, तिनीहरूको व्यवस्थापन नभएसम्म स्थानीय तहमा जनशक्ति भर्ना गर्नलाई रोक लगाएको अवस्थामा अहिले त्यो सङ्घीय व्यवस्थामा भएका कर्मचारीहरूलाई ती ठाउँहरूमा पठाउने काम भइरहेको छ र हामीले ती सबै आवश्यक सङ्ख्यामा कर्मचारी पठाउन सक्दैनौँ, त्यो पनि थाहा छ, र ती पठाउन नसकिएका बाँकी रहेका पदहरू स्थानीय सरकारले माग आकृति फारम भरेर पठाएको आधारमा प्रदेश लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोग स्थापना नहुँदैका लागि केन्द्रीय लोकसेवा आयोगले छनौट गरेर पदपूर्ति गर्ने कार्यक्रम छ, त्यो दोस्रो चरणमा सुरु हुन्छ। अहिले पहिलो चरणमा जनशक्ति पदपूर्तिका लागि जिल्लाभित्रको नन गजेटेड जनशक्तिलाई प्रमुख जिल्ला अधिकारीको समक्षतामा भएको समितिले विभिन्न गाउँपालिका नगरपालिकामा पठाएको अवस्था छ भने बाहिरी जिल्लाहरूबाट त्यो सम्बन्धित स्थानीय तहमा पठाउनु पर्दाखेरि सामान्य प्रशासन मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनशक्ति पठाइरहेछ। हाम्रो जिल्लामा पनि 6 नगरपालिका र 2 गाउँपालिकामा हामीले थोरै सङ्ख्यामा जनशक्ति पठाएका छौँ, तर जनशक्ति पर्याप्त हुन सकेका छैन, पुग्ने मात्रामा जनशक्ति पठाउन सकेका छैन।
जस्तै कि अब यो कर्मचारी व्यवस्थापन हुन नसकेर अहिले स्थानीय तहहरूमा कामकाजी गर्ने बेलामा चाहिँ निकै अप्ठ्यारो भएको अहिले स्थानीय तहका जनप्रतिनिधिहरूले गरिरहेका छन्, यसलाई चाहिँ कहिलेसम्म कर्मचारी व्यवस्थापन गर्न सकिन्छ?
यहाँले साह्रै मार्मिक कुरा गर्नुभयो र मैले स्थानीय तहका प्रमुखहरूसँग थुप्रै पटक यो विषयमा कुराकानी गरेको छु। वास्तवमा अहिले स्थानीय तहमा मैले अघि भने जस्तै कानुनी आधारहरू तयार गर्ने, जनशक्तिको व्यवस्थापन गर्ने, संरचनाको व्यवस्थापन गर्ने कामहरू युद्ध स्तरमा गर्न परेको छ। अहिले जिल्ला लेभलबाट धेरै सेवा प्रवाह भइरहेको सन्दर्भमा अर्को वर्षदेखि जिल्लाका कतिपय अफिसहरू नरहने गरी प्रक्रिया अगाडि बढेको छ। त्यस्तो अवस्थामा जनतालाई सेवा प्रवाह गर्ने मुख्य निकाय भनेका स्थानीय तह नै हुन्। तिनीहरूको सक्षमता अभिवृद्धिका लागि जनशक्ति आवश्यक छ र त्यो जनशक्ति हामीले चाहिँ पर्याप्त मात्रामा पुर्याउन सकेका छैनौँ र त्यसलाई पुर्याउनु पर्छ।
त्यसै गरी यसमा चाहिँ नागरिक समाज, मिडियाको भूमिका चाहिँ के हुन सक्छ?
नागरिक समाज र मिडिया राज्यले काम गर्ने सन्दर्भमा साझेदारहरू हुन्। राज्यले गर्ने कामका लागि पिपुलहरूलाई, मतलब जनताहरूलाई सचेत बनाउने, जनजागरणहरू ल्याउने, सरकारको ध्यान पुग्न नसकेका ठाउँमा ध्यानाकर्षण गराउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सन्दर्भमा सरकारी निकायसँग हातेमालो गर्ने, यी कुराहरू नागरिक समाज र मिडियासँग हामीले गरेका अपेक्षाहरू हुन्। यो जिल्लामा त्यसरी काम भइरहेको पनि छ र सेवालाई सुधार गर्ने सन्दर्भमा सुधारका सम्भावनाहरू पनि थुप्रै छन् र ती सुधारका सम्भावनाहरूलाई केलाउने र सुधार गर्दै लैजाने काममा भोलिका दिनमा पनि यहाँले भन्नुभएको जस्तो सरकारी निकाय, नागरिक समाज, मिडियाहरूको सहकार्य आवश्यक छ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र बर्दिया सहकर्मी अनुज चौधरी। अब अर्को सन्दर्भ, जाजरकोटमा सुत्केरी बेथाले 3 थलिएकी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। कुसे गाउँपालिकाको पहलमा कुसेचार तम्तीकी 30 बिजुला शाहीको उद्धार गरिएको हो। सुत्केरी बेथा लागेको 3 पनि बच्चा नजन्मिएको र अवस्था थप जटिल बनेको भन्दै महिलाको ज्यान जोगाउनका लागि हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले बताउनुभयो। अन्नपूर्ण पोस्टमा राजेन्द्र कार्कीले खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब तीन प्रतिबद्धतामा हामी जिम्मेवार निकाय, जनताका प्रतिनिधि, नागरिक, पेसाकर्मी लगायत सबैका प्रतिबद्धता सुनाउँछौँ। हरेक व्यक्ति, क्षेत्र र संस्थाको मुख्य जिम्मेवारी र जवाबदेहिता खोज्नु तीन प्रतिबद्धताको उद्देश्य हो। आज हामीसँग नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 12 अध्यक्ष बुद्धिसागर सुवेदीका प्रतिबद्धता छन्। अध्यक्ष बुद्धिसागर सुवेदीको पहिलो प्रतिबद्धता छ।
पहिलो प्रतिबद्धताको रूपमा पूर्वाधार विकासलाई नै लिएको छु। वडा नम्बर 12 प्राकृतिक रूपले पनि अलिकति डुबान हुने क्षेत्र हो र यसमा ढलका दुईवटा ठुल्ठुला ढलहरू छन् जुन बर्खायाममा चाहिँ नेपालगञ्ज उपमहानगरपालिकाको धेरै भागको पानी यही वडा हुँदै बगेर जाने गर्छ। यसलाई चाहिँ अलिकति हामीले सिरियसली हेरेका पनि छौँ। कसरी वडा नम्बर 12 वर्षायाममा चाहिँ डुबानमुक्त गर्न सकिन्छ भन्ने कुराहरू छन्।
आफ्नो दोस्रो प्रतिबद्धता सुनाउँदै फेरि अध्यक्ष बुद्धिसागर सुवेदी।
दोस्रो प्रतिबद्धता भनेको यो वडालाई बालमैत्री वडा बनाउने हामी अभियानमा हिँडिसकेका छौँ। बालमैत्री वडा बनाउनको लागि चाहिने पूर्वाधारहरू जस्तो वडामा बाल उद्यान हुनुपर्ने, वडामा भएका स्कुलहरू बालमैत्री स्कुल हुनुपर्ने, वडामा भएका चाहिँ स्वास्थ्य चौकीमा पूर्ण रूपले चाहिँ सबै कुराहरू त्यसमा चाहिँ पर्याप्त मात्रामा भएका हुनुपर्ने, यी आधारहरू जे छन् हाम्रा 39 सूचकहरू, यी सूचकलाई पुरा गर्नको लागि हामी लागि परेका छौँ।
अध्यक्ष बुद्धिसागर सुवेदीको तेस्रो प्रतिबद्धता छ।
तेस्रो प्रतिबद्धताको रूपमा वडालाई कसरी यहाँ भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामीले सरसफाइयुक्त वडा बनाउन सक्यौँ, हरित वडा बनाउन सक्यौँ भने यसले पर्यावरण वातावरणलाई चाहिँ असाध्यै राम्रो गर्ने भएको हुनाले सरसफाइलाई मैले महत्त्वपूर्ण भूमिका साथ हेरेको छु। यही सरसफाइ अभियानलाई हेर्दै गर्दा र हामी सर्वपक्षीय सर्वदलीय हिसाबले हामी बसेर वडामा छलफल गऱ्यौँ। त्यसरी वडामा छलफल गर्दाखेरि वडालाई सरसफाइयुक्त वडा बनाएर अगाडि बढाउने र यो निरन्तर चलिरहने यो चाहिँ 5 कार्यकालसम्म कुनै कुराहरूको कमी हुन नदिने र हेर्दै हेर्दै जाँदा कुन कुरालाई बढी आवश्यक परेको हुन्छ, कहाँनिर चाहिँ एट्याच गर्नुपर्ने हुन्छ, त्यो कुराहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्नेछु।
40 अघि निर्माण गरिएका गुलरिया नेपालगञ्ज हुलाकी सडक अन्तर्गत 1 दर्जनभन्दा बढी कलभर्ट जोखिममा छन्। यति धेरै जीर्ण भए पनि 5 मात्र पुनर्निर्माण थालिएको छ। डिभिजन सडक कार्यालय खण्ड अन्तर्गत मोहम्मदपुरमा 3, मैना पोखर र खजुरामा 1-1 कलभर्ट र पुलेसा निर्माण सुरु भएको जनाइएको छ। गुलरियादेखि नेपालगञ्जसम्म 36 लामो सडक खण्ड अन्तर्गत निर्माण भएका अधिकांश कलभर्ट छड उप्किएका छन्। ती कलभर्ट कुनै बेला पनि भत्कन सक्ने आशंका सडकका प्राविधिकहरूले गरेका छन्। कान्तिपुरमा खबर छ।
बर्दिया सदरमुकाम गुलरिया नगरपालिका वडाध्यक्ष हरिप्रसाद पासवान पासी लगायत 4 विरुद्ध महिलामाथि दुर्व्यवहार आरोपमा सार्वजनिक मुद्दा दर्ता भएको छ। स्थानीय सैतु थारूमाथि दुर्व्यवहार गरेको आरोपमा उनी सहित सञ्जय, सुनिल र धनीराम पासीमाथि मुद्दा चलाएको प्रहरीले जनाएको छ। कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा नेपालगञ्जका ई रिक्सा चालकको आमदानी
बिहान 6 निकाल्छु, साँझ 7-8 चलाउँछु। त्यही हो सर, अब 1000 हुन्छ, कहिले होइन कहिले 1100 हुन्छ, कहिले 1000 हुन्छ, यस्तै हो। बेरोजगार बस्नुभन्दा होइन थोडा गुजारा जस्तै भनौँ, त्यही भइरहेछ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्जमा अहिले सयौँको सङ्ख्यामा ई रिक्सा गुडिरहेका छन्। ई रिक्साका कारण यात्रुलाई एक ठाउँबाट अर्को ठाउँ जान सहज भएको छ। यात्रुहरूका लागि ई रिक्सा नगरभित्र गुड्ने भरपर्दो साधन पनि बन्दै गएको छ। ई रिक्सा व्यवसायको आमदनीले जीवन निर्वाहमा कतिको सहज भएको छ त? सुनौ सहकर्मी जनक थापाले ई रिक्सा चालकसँग सङ्कलन गरेको आजको नागरिक आवाज।
मेरो नाम राम रतन थारू हो। म बिहान 6 बजे निकाल्छु, त्यसपछि साँझ 7-8 बजेसम्म चलाउँछु। दिनभरिमा यस्तै हुन्छ, 1000-1200 जति। बाहिर कमाउनु भन्दा घरमा बसेर ठिकै छ, सन्तुष्टि छ। पढाउन लेखाउन बच्चालाई ठिकै पुगेछ, खानालाई। अरू पेसा गर्ने मन छ, अब अरूको पेसा के गर्ने मन त छ। अब कि बाहिर जानु पर्यो कि लेबर गर्नु पर्यो, घरमा अरू केही काम छैन।
मोहम्मद शफिक रानी, बिहान 9-10 बजेतिर आउँछु, फेरि साँझ 5-6-7 बजेसम्म जाने हो घर। रिक्सामा यो बेलामा त कमाउन सक्दैन त, कि भाडा रेट त फिक्स छैन। कसैले 20 रुपियाँ दिन्छ, कसैले 30 रुपियाँ दिन्छ, रुपैयाँको लागि जानको लागि हामीहरूले भोलि बहुत अप्ठ्यारो छ। घर जानलाई बालबच्चा, जब 4-5 वटा बालबच्चा छ, त्यसको लागि त पुग्दै पुग्दैन, कमाउनु पनि सक्दैन, त कहाँबाट पुग्छ? हामीहरूको लागि समस्या छ रिक्सा चलाउनुको लागि।
खड्गबहादुर मल्ल, बिहान 6 बजेतिर निकाल्छु, साँझ 7-8 बजेसम्म चलाउँछु। त्यही हो सर, अब 1000सम्म हुन्छ, कहिले होइन, कहिले 1100 हुन्छ, कहिले 1000 हुन्छ, यस्तै हो। बेरोजगार बस्नुभन्दा होइन, थोरा गुजरा जस्तै भनौँ, त्यही भइरहेछ। अनि भाडा दर यसमा ठिक छैन, अनि यसमा युनियन पनि छैन, होइन, मनमानित छ।
प्रेम बिग, बिहान समथिङ 6 बजेतिर निस्केर 4 टिकेसम्म बसिन्छ। आमदानीको कुरा गर्ने हो भने त खासै राम्रो छैन, भयो कुनै दिन अब 1000सम्म भेटाउँछ, कहिले 500, कोठा भाडा, बत्ती बिल, खाना बस्न त पुग्दैन। समस्या त धेरै छन्, यसले पाउने रेट दर पाइएको छैन पहिलो कुरा, यसको समिति नै छैन, भाडा पनि दिनै मान्दैनन् मान्छेहरू चढे जति, बत्ती बिल पनि महँगो छ, दिनभरि कमाएको बेलुका बिहान खाना ठिकै हुन्छ।
शिवनाथ लोन, म बिहान त्यही 6 बजेदेखि निकाल्छौँ, अनि साँझ 5-4 बजेसम्म चलाउँछौँ। दैनिक त्यही 1100 जति पुगिहाल्छ, बस मात्रै। अब यति बेला कमाइ छैन, मान्छे आटो धेरै भएर 500 रुपियाँ दिनकै भाडा तिर्नु पर्यो, घर चलाउने खर्च अलिअलि पुगिहाल्छ। रिक्सा चलाउँदाखेरिमा धेरै समस्याहरू हुन्छ, कोही मान्छे राम्रो भेट्यो भने राम्रै हो, त्यस्तै मान्छे भेट्यो भने गाली पनि सुन्नुपर्छ, धेरै समस्याहरू छन्।
बाँके जिल्ला स्तरीय प्रतियोगिताको रूपमा चिनिएको डाफे कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वर्षेनी वृद्धि गरिएको छ। खजुरा गाउँपालिका 4 स्थित न्यू डाफे स्पोर्ट्स क्लबको आयोजनामा उक्त प्रतियोगिताको 5 संस्करण फागुन 24 गतेदेखि आदर्श आधारभूत विद्यालय डी गाउँको खेल मैदानमा सुरु हुँदैछ। नागरिक पश्चिमेलीमा खबर छ।
अब केही खबर संक्षेपमा। नेपाल भारतको सिमानामा पर्ने बाँकेको जयसपुर नजिकै 180 बिघा जमिनमा सुक्खा बन्दरगाह निर्माणको काम सुरु भएको छ। उता जाजरकोटमा स्थानीय तहले खरिद नगर्दा जिल्ला अस्पतालमा 4 महिनादेखि औषधि अभावको सिर्जना भएको कान्तिपुरमा खबर छ भने यता रोल्पामा साउदी अरबमा 12 वर्ष काम गर्ने नेत्रबहादुर महरा अचेल आफ्नै गाउँमा बाख्रा पालनमा लाग्नुभएको छ। सुवर्णावती गाउँपालिका 4 मिजिङका 45 वर्षे महरा व्यावसायिक बाख्रा पालनमा लाग्नुभएको हो। उता बैतडीको देहीमाण्डो गिरेगाडा सडक खण्ड ग्राभेल गरेका बेला काम गरेका 200 मजदुरले 19 महिनासम्म पनि पारिश्रमिक नपाएको बताएका छन्। नागरिकमा खबर छ। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश 5 मा स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धी एन स्वीकृत, कर्णाली प्रदेशमा पनि मन्त्री र सांसदको पारिश्रमिक निर्धारण।
नागरिकता नहुँदा बाँकीका मधेसी महिला कानुनी अधिकारबाट वञ्चित, नेपालगञ्जको राजा जमुना 4 लेन सडक भत्किँदै।
प्रदेश 5 को उद्योग मन्त्रालयद्वारा सम्भावनाको अध्ययन सुरु, बर्दियामा हुलाकी सडकका दर्जन बढी कलभर्ट जीर्ण।
र नेपालगञ्ज सहरमा उद्योगको धुवाले स्वास्थ्यमा प्रतिकूल असर, बाँकी जिल्ला स्तरीय डाँफे कप फुटबलको तयारी सुरु।
पश्चिम डायरी कृष्णसारएफएम.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसारएफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त प्राविधिक सहयोगी देवसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज फागुन 22 गते मङ्गलबार, मार्च 6 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।